नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, मक्सिर 16 गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको मतमा केही सुधार देखिएको छ। तेस्रो ठूलो दलका रूपमा रहेको माओवादी केन्द्र स्थानीय तहको उपनिर्वाचनपछि केही उत्साहित समेत भएको छ। विक्रमसम्म 2074 र 79 गठबन्धनमा आबद्ध भएर चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले आगामी चुनावमा भने एक्लै मैदानमा उत्रिने पनि बताइरहेको छ। सरकारमा छँदा प्रभावकारी कार्य गरेको दावी गर्दै आएको माओवादी केन्द्रले स्थानीय तहको चुनाव लगत्तै 753 स्थानीय तहमा सरकारलाई सचेत गराउन खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ। आजको अन्तरसंवादमा हामी माओवादी केन्द्रको राजनीतिक कार्यदिशा र राजनीतिक गतिविधि लगायतका सन्दर्भमा केन्द्रित भएर माओवादी केन्द्रका उपाध्यक्ष एवं नेता पम्फा भूषालसँग कुराकानी गर्दैछौ। उपाध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। स्थानीय तहको उपनिर्वाचनको नतिजालाई लिएर माओवादी केन्द्रमा अहिले केही उत्साह थपिएको देखिन्छ। स्थानीय तहको उपनिर्वाचनलाई माओवादीले के कसरी समीक्षा गरेको छ? हिजो पार्टी अध्यक्ष निवास कुमलटारमा पदाधिकारी बैठक पनि सम्पन्न भएको छ। तपाईँहरूमा उत्साह आउनुको कारण चाहिँ के होला र कसरी यो उपनिर्वाचनलाई यहाँहरूले समीक्षा गर्नुभएको छ?
यो 40-42 निकायहरूको चुनाव समग्र ढङ्गले त यो सहज हो, तर यो यस्तो बेलामा थियो कि सबैका निम्ति यो जनमत मापन जस्तोको एउटा सेम्पल थियो। त्यो सेम्पलमा हामी विगत दुईवटा चुनाव चाहिँ गठबन्धनबाट कहिले एमालेसित कहिले काङ्ग्रेससित अनि सबै सिटमा उठाउन पनि नपाउने उठाएको सिटहरू सबै नजित्दा अनि तेस्रो पार्टीमा पुगेको अनि मान्छे एउटा कस्तो धारणा थियो भने अब सक्यो भनेर अहिलेको गठबन्धन बन्दा त झन् अब दुई दलीय व्यवस्था बनाउन संविधान संशोधन गर्ने एउटा लिखित समझदारीबाट यो सरकार बनेको र त्यतातिर बहस केन्द्रित गरेको परिस्थितिमा भएको यो निर्वाचन यद्यपि ओडा पालिकाको भए पनि एउटा महत्त्वपूर्ण सङ्केत निर्दिष्ट गर्ने निर्वाचन बन्न पुगेको थियो। त्यसमा माओवादी एक्लै प्रतिस्पर्धा गरेर गठबन्धनका पार्टीले आफ्नो बिचमा स्वतन्त्र एकै हामी प्रतिस्पर्धात्मक भन्दा भन्दै पनि उहाँहरू माओवादीका विरुद्ध एक भएर एउटा उम्मेद्वार खडा गरेर अनि माओवादीसित प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। अझ कतिसम्म भने पूर्वी रुकुमबाट नेपाली काङ्ग्रेसको चिन्हबाट नेकपा एमालेको उम्मेद्वारलाई उठाइएको थियो उपाध्यक्षमा। त्यहाँ पनि पहिलेको मतान्तर माओवादीले करिब 100 भोटको आसपासको मतान्तरमा जितेकोमा अहिले त्यसलाई चाहिँ एकदमै ठुलो सङ्ख्याको मतान्तरले जित्ने जे स्थिति पुग्यो यसले दुईटा कुराको सङ्केत गरेको छ। एउटा यो पछिल्लो चोटि अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारले मुख्यत सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई आफ्नो एजेन्डा बनाएर गएको कुरालाई चाहिँ जनताले सकारात्मक ढङ्गले लिएको कुरामै हामीले बुझ्यौँ, जनताले बुझेका छन्। दोस्रो, हामी गत साउनदेखि नै विभिन्न स्तरका बैठक बसेर परामर्श बैठकहरू हामी सबै प्रदेशमा पनि आयोजना गरेका थियौँ। त्यहाँ पुग्दा के भनेको थियो भने हामी अब एक्लै चुनाव प्रतिस्पर्धा गर्ने हो, त्यसको तयारी मा पार्टी लाग्नुपर्छ भन्ने कुराले पनि हाम्रो पार्टीमा बडो उत्साह लिएको थियो। र यो निर्वाचनमा साँच्चै हामी एक्लै प्रतिस्पर्धा गर्दा हाम्रो पार्टी नेता कार्यकर्तामा पनि एउटा आत्मविश्वास अनि जनताले पनि माओवादीकै चुनाव चिन्हमा मत गर्न पाउने एउटा सुखद उहाँहरूको निम्ति अवसर थियो। त्यसैले हामीले यसलाई एकदम सकारात्मक सङ्केतको रूपमा लिएका छौँ र यसलाई फेरि हामी कुनै ढङ्गले हौसिएर ओहो यही सर्वस्व त भन्दैनौँ, तर यसलाई चाहिँ एउटा मानक बनाएर अब हामी 84 जान्छौ, आफ्नो पार्टी संगठनलाई बलियो बनाउँछौ। विगतमा अलिकति जनतासित कटेको, हामी माओवादीबाट केही कमजोरी भएको, अलि जनतासँग जुन ढङ्गको नङ मासेको सम्बन्ध हुनुपर्थ्यो त्यो नभएको आदि परिस्थितिलाई पनि हामीले आत्मसाथीकरण गर्ने, आफूलाई रूपान्तरण गर्ने, जनतामा आत्मालोचित भएर जाने र पहिलेकै माओवादी जस्तो जनसेवक, जनदिशा अवलम्बन गर्ने पार्टीका रूपमा अगाडि बढ्ने जे हामीले संकल्प गरेका थियौँ त्यसको एउटा सफलताको एउटा प्रक्रिया सुरु भएको रूपमा पनि हामीले यसलाई बुझेका छौँ।
उपनिर्वाचनमा माओवादी विजय भएका केही बाहेक अन्य ठाउँहरू यसअघि नै माओवादी केन्द्रले जित हासिल गरेका ठाउँहरू थिए, जस्तो भनौं कि 11 स्थानहरूमा यहाँहरूले विजय प्राप्त गर्दा 3 स्थान बाहेक अन्य 8 स्थानहरू यहाँले यसअघि नै जितेका, यहाँको पार्टीले यसअघि नै जितेका स्थानहरू थिए। यस हिसाबले अब यसैलाई मात्र मानक मानेर पार्टीको मतमा सुधार भएको भनेर भन्न सकिने अवस्था रहन्छ कि रहँदैन?
रहन्छ, किनभने हामी गएको चुनाव गठबन्धनबाट लडेका थियौँ। यो पछिल्लो स्थानीय चाहिँ नेपाली काङ्ग्रेस हाम्रो गठबन्धनको चुनाव थियो, तर यति बेला आउँदा हामीले एक्लै जित्यौँ, त्यसैले हामीले यसलाई सफलता मान्छौँ।
यहाँले पनि भन्नुभयो कि 74 सालको चुनावमा नेकपा एमालेसँग गठबन्धन थियो र पछिल्लो चुनाव 2079 सालमा भएको चुनावमा यहाँहरूले नेपाली काँग्रेस लगायतका दलहरूसँग चुनावी गठबन्धन र तालमेल गरेर चुनावी मैदानमा उत्रिनु भएको थियो। अब 2084 सालको चुनावमा अब हामी एक्लै चुनावी मैदानमा उत्रन्छौं भनेर यहाँहरूले अहिलेदेखि नै भनिरहनु भएको छ। हुन त 84 सालको चुनाव आउन पनि समय बाँकी नै रहेको छ, अहिले नै त्यो परिस्थितिलाई यहाँहरूले निर्क्योल गरिसकेको अवस्था हो कि त्यसतर्फको तयारी मात्र यहाँहरूले गरिरहनु भएको छ? खास के हो, 84 चुनावमा एक्लै लड्न सक्ने अवस्था रहन्छ कि रहँदैन?
रहन्छ, हामीले एक्लै लड्ने आधार बनाउँछौ, एक्लै प्रतिस्पर्धा गर्छौ र जनताको विश्वास फेरि हामीले प्राप्त गर्छौ भन्ने हाम्रो एकदम दृढ विश्वास सहितको योजना हो।
यो खबरदारी सभा गर्ने कुराहरू यहाँले गरिरहनु भएको छ, 753 स्थानीय तहमा छिटै नै खबरदारी सभा हुने कुराहरू पनि बाहिर आइरहेका छन्। खबरदारी सभा के का लागि हुँदैछ र कस्तो स्वरूपको खबरदारी सभा यहाँको पार्टीले गर्ने निर्णय गरेको हो त्यो विषयमा बताइदिनुहोस् न।
हामीले यो गठबन्धन पूर्वको हाम्रो गठबन्धनको सरकारको पाला हामीले भ्रष्टाचारका विरुद्ध एउटा सुशासनको अभियान सञ्चालन गरेका थियौँ। त्यही सुशासनकै अभियानले नै हाम्रो गठबन्धन तोडिएको हो र अहिले यो सरकार बनाएपछि कर्मश ती भ्रष्टाचारीहरूलाई माफी मिना गर्दै अनि राज्यका कैयौँ क्षेत्रमा अझ छेद विच्छेद पुर्याउने गरेर जे ढङ्गले काम कारवाही अगाडि बढाइएको छ उल्ट्याउने काम गरिएको छ। हामी जनतामा त्यो कुरा राख्न चाहन्छौँ। जस्तो हामीले काठमाडौँमै कार्तिकमा एउटा खबरदारी सभा गऱ्यौँ र त्यसको लगत्तै नै हामीले हाम्रा स्थानीय पालिकाहरूको सम्मेलन पनि गर्ने, उद्घाटनमा चाहिँ जनसहभागिता सहित खबरदारी सभाका रूपमा चाहिँ उद्घाटन कार्यक्रम गर्ने भनेर निर्णय गरेछौँ। केही पालिकाहरूमा भइरहेको देशभरिहरू चलिरहेछ, यो उपनिर्वाचन भएका कारणले ती ठाउँहरूमा अब यो निर्वाचन पछिका तयारी छन् र ती बाँकी भएका सबैलाई चाहिँ एकातिर जनतामा आफ्ना एजेन्डा लिएर जाने र अहिले वर्तमान गठबन्धनका सरकारले गरेका गलत कामहरूको भण्डाफोर गर्ने, आफ्ना नीति योजना कार्यक्रमहरू चाहिँ जनतामा लिएर जानका निम्ति हामीले यो खबरदारी सभा गरेको हो।
अपेक्षाकृत रूपले अब स्थानीय तहसम्मै संगठन निर्माण हुन नसकेको कुरालाई माओवादी केन्द्रका नेताहरूले नै स्वीकार गर्दै आउनु भएको छ। अब तपाईँहरू वडा तहबाटै संगठन निर्माण गर्ने कार्यमा लाग्ने तयारीमा हो कि अथवा भएकै संगठनबाट यहाँहरू अगाडि बढ्दै हुनुहुन्छ, यस विषयमा बताइदिनुहोस्। त्यसै गरी अब संगठन निर्माणको पार्टीगत ढाँचा चाहिँ के कस्तो छ यहाँहरूको?
हाम्रो चाहिँ अब तल इकाइ हुन्छ, सेल कमिटीका रूपमा वडा, पालिका, प्रदेश र सङ्घ छ। संविधान अनुरूपै हामीले जिल्लालाई कार्यकारी बनाएनौँ, त्यसलाई समन्वयकारी बनाएछौँ गरेर हाम्रा सङ्गठनहरू भएका सङ्गठनलाई आधार बनाएर त्यसलाई सुदृढ गर्ने र सङ्गठन विस्तारलाई चाहिँ मुख्य ढङ्गले केन्द्रमा राखेर काम अघि बढाउने र पार्टी सङ्गठनले मात्रै पुग्दैन, पार्टी सङ्गठनका महत्त्वपूर्ण अवयव भनेका जनवर्गीय सङ्गठन, पेसागत सङ्गठन अनि मोर्चा सङ्गठनहरू हो। त्यसको पनि हामी तलैबाट माथिसम्म सुदृढ र विस्तारका योजनाद्वारा अगाडि बढ्ने नीति बनाएका छौँ। अझ विस्तृतमा कार्य विभाजन आदिलाई चाहिँ हामी आउने केन्द्रीय समितिको बैठकबाट चाहिँ अझ सुदृढ सङ्गठन निर्माण त्यसको निम्ति सबैलाई एकदम मूर्त कार्य विभाजन गर्ने गरेर अघि बढ्छौँ।
यहाँले यसअघि भन्नुभयो कि आगामी चुनावमा एक्लै लड्ने आधार तय गरेर अगाडि बढ्छौं भनेर, अहिले पछिल्लो समय विभिन्न टुक्रामा विभाजित भएका माओवादी घटकहरू एक ठाउँमा आउने कुराहरू पनि चलिरहेका छन्, त्यसका लागि पनि गृह कार्य भइरहेका कुराहरू पनि सतहमा आएका छन्। अब आगामी चुनावहरूमा विभिन्न टुक्रामा विभाजित भएका माओवादीका घटकहरू एक ठाउँमा भएर चुनावी मैदानमा उत्रने अवस्था रहन्छ कि रहँदैन, अहिले त्यसका लागि के कस्ता तयारीहरू भइरहेका छन्? यसअघि एउटा समाजवादी मोर्चा पनि बनाइएको थियो, मोर्चामा चारवटा दलहरू पनि सहभागी थिए, ती दलहरूले पनि एक किसिमको समाजवादी मोर्चालाई अगाडि बढाउने कम्युनिष्ट एकतासम्मका कुराहरू पनि गरिरहेको अवस्था थियो मोर्चाबाट, यो सन्दर्भमा बताइदिनुहोस् न।
हामीले मूलत मतलब अहिले तत्काल माओवादी विभाजित माओवादीहरूलाई केन्द्रीकृत गर्ने नीति र निर्णय गरिसकेका छौँ। हाम्रो केन्द्रीय समितिको बैठकपछि केही घटकसित एकता हुनेछ, एकता हुन नसक्नेसित मोर्चा बनाएर जानेछ। अझ हामी माओवादी इतरका पनि वामपन्थी कम्युनिस्ट देशभक्तहरूसित पनि मोर्चा बनाएर अगाडि बढ्ने हाम्रो नीति यथावत छ। र हाम्रो के मतलब रणनीतिक लक्ष्य हो र मतलब सैद्धान्तिक हिसाबले सही पनि हो भने हामी माओवादीमा मात्रै होइन वामपन्थी कम्युनिस्टहरूसित समेत एकताको लक्ष्य राख्छौँ। हामी क्रान्तिकारी कम्युनिस्टहरूको जे ढङ्गले जनतामा जनमत छ त्यो जनमत भनेको अत्याधिक बहुमत जनमत छ, विभाजित कम्युनिस्ट आन्दोलनले त्यसलाई एकीकृत गर्न सकेको छैन। त्यसैले हामी एकीकृत कम्युनिस्ट आन्दोलन एउटै कम्युनिस्ट पार्टी निर्माणको लक्ष्य समेत राखेर अहिले तत्काल हामी माओवादी घटकहरूसित तत्कालै गर्न सक्ने आधार बनेका छन्। हामी केन्द्रीय समिति बैठकपछि त्यसलाई अघि बढाउँछौँ र बाँकीसितको पनि हामी त्यो प्रक्रिया अगाडि बढाउँछौँ र देशको कम्युनिस्ट आन्दोलनको कम्युनिस्ट पार्टीको मूलधारका रूपमा चाहिँ हाम्रो पार्टी कम्युनिस्ट माओवादीलाई चाहिँ हामी अगाडि बढाउने लक्ष्यसित अगाडि जान्छौँ।
उपाध्यक्षज्यू, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी माओवादी केन्द्रको राजनीतिक कार्यदिशा र राजनीतिक गतिविधि लगायतका सन्दर्भमा केन्द्रित भएर माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भूषालसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। जस्तो माओवादी केन्द्र शहरी क्षेत्रमा कमजोर हुँदै गएको भनेर पनि टीका टिप्पणी हुने गरेको छ, हुन त तथ्यहरूले पनि त्यही देखाइरहेको अवस्था छ। पछिल्लो समय भएको उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा जुन ओडामा माओवादी केन्द्रको पकड रहेको थियो अहिले त्यो पनि खुसिएको अवस्था रहेको छ। मैले यहाँलाई सोध्न खोजेको, शहरी क्षेत्रमा माओवादी किन कमजोर बन्दै गइरहेको अवस्था छ, यहाँहरूले यो विषयलाई समीक्षा गरेको अवस्था छ कि छैन, त्यो बारेमा बताइदिनुहोस् न।
हामीले पनि अनुभूत र अनुभव गरेर समीक्षा गरेको विषय छ। हामी जनयुद्धको प्रक्रियाबाट अगाडि आएको पार्टी हो। हामीले त्यति बेला सहरमा ध्यान गाउँमा जोडको नीतिलाई अङ्गीकार गरेका थियौँ, तर अब हामी समाजवादको आधार तयार पार्दै समाजवादमा जाने वैज्ञानिक समाजवाद स्थापना गर्ने हाम्रो राजनीतिक जो उद्देश्य हो रणनीति हो त्यसलाई पुरा गर्ने कार्यनीतिमा हामी अब सहरमा जोड गाउँमा ध्यानको नीतितिर अगाडि बढ्दैछौँ। त्यसैले राजधानी सहर, ठुला सहर र अत्याधिक जनसङ्ख्या भएको मधेस तराई, अब हामी त्यतातिर हाम्रो संगठन काम जिम्मालाई केन्द्रित गरेर जोड दिएर अगाडि बढ्ने नीतिलाई चाहिँ हामी उगतबाट अगाडि बढ्ने हामीले तय गरेका छौँ। अझ यो केन्द्रीय समितिको बैठक आउने केन्द्रीय समितिको बैठकबाट चाहिँ हामी मूर्त कार्य विभाजनद्वारा नै त्यसलाई जीवन व्यवहारमा जाने एउटा मूर्त योजनाबाट अगाडि बढ्छौँ।
निर्वाचित कार्यकारी राष्ट्रपति पूर्ण समानुपातिक निर्वाचन प्रणाली अब सांसद मन्त्री नभई विज्ञ व्यक्तिलाई मन्त्री बनाउने कुराहरू पनि उठिरहेका छन्। अब कुन सन्दर्भमा के विषयलाई आधार बनाएर तपाईँहरूले सांसदलाई मन्त्री नभई विज्ञ व्यक्तिलाई मन्त्री बनाइनुपर्छ त्यसै गरी पूर्ण समानुपातिक व्यवस्था बनाइनुपर्छ भनेर अहिले वकालत गरिरहनु भएको छ। जस्तो अब निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरा त अन्य केही दलका नेताहरूले पनि बेला बेलामा उठाउने गर्नुभएको छ। तपाईँहरूले यी एजेण्डा तय गर्नुका पछाडि के कस्ता राजनीतिक परिदृश्य अथवा राजनीतिक अवस्था रहेका छन्, किन यी एजेन्डा तर्फ तपाईँहरू केन्द्रित भइरहनु भएको छ?
यो संविधान सभाको एजेन्डा माओवादीले उठाएदेखि नै, संविधान सभाको गठन भएदेखि नै हाम्रो एजेन्डा चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषय थियो। हामीले 64 पहिलो संविधान सभाको निर्वाचनमा पनि हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति मात्रै होइन, हामीले उम्मेदवारका रूपमा अध्यक्ष कमरेड प्रचण्डलाई खडा पनि गरेका थियौँ। जनमत पनि त्यो ढङ्गको थियो, तर हामीलाई संविधान लेख्नुपर्ने सबैको सहकार्य समझदारीबाट अघि बढ्नुपर्ने त्यो बाध्यता थियो। हाम्रो पुराना संसदवादी पार्टीहरू त्यसको निम्ति तयार हुनु भएन र हामी एउटा समझदारीमा त्यो प्रत्यक्ष राष्ट्र निर्वाचित राष्ट्रपतिको एजेन्डालाई हामीले नोट अफ डिसेन्टमा हाम्रो मत राखेर संविधान जारी गरेको। त्यसैले यो कुनै नयाँ कुरा होइन, हामीले पहिले नै उठाएको संविधान नयाँ जनप्रतिनिधिले लेख्ने एजेन्डा सँगसँगै कार्यकारी राष्ट्रपति नै भनेर हामीले उठान गरेको थियौँ। तर संविधान लेख्दाखेरि हामी समझदारीमा पुग्ने सम्झौताको संविधान लेख्नुपर्ने बेला चाहिँ हामीले त्यसलाई नोट अफ डिसेन्टका रूपमा हाम्रो एजेन्डा राखेका थियौँ। अहिले राजनीतिक स्थायित्वको कुरा पनि उठिराखेको, देशले बेहोरुख पनि राखिराखेको यो 10-15 वर्षका बिचमै, 1 वर्ष 1.5 वर्ष अहिले पनि प्रधानमन्त्रीले बनाउनुहुन्छ मेरो यति महिना यति दिन भन्दैको जो एउटा स्थिति छ नि, हामीलाई राजनीतिक स्थायित्व चाहिएको छ। तर त्यो स्थायित्व चाहिँ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका रूपमा लैजाउँ, 5 वर्ष चल्छ। त्यसपछि निर्वाचन हामी कहाँ असाध्यै खर्चिलो भड्किलो, त्यसका कारणले पनि मतलब एकदम विकृति विसङ्गति पनि पैदा भएको एउटा चाहिँ स्थिति छ। र सबै उत्पीडित वर्ग जाति क्षेत्र समुदायको प्रतिनिधित्वको निम्ति हामी समानुपातिक समावेशी निर्वाचन प्रणाली अघि पनि सारेको हो। त्यसैले यो चाहिँ प्रतिनिधि सभाहरू चाहिँ समानुपातिक निर्वाचन प्रणालीबाट जाउँ, त्यसले चाहिँ जोसुकैले पनि प्रतिस्पर्धा र प्रतिनिधि हुन सक्छ, नै भने त अब यो बिस्तारै जोसित स्रोत साधन छ अथवा पुँजी छ उनीहरू निर्वाचित हुने जस्तो जो एउटा परिस्थिति बनेको छ त्यसले राजनीतिमा एउटा विकृति पनि पैदा गरेको छ। जसरी पनि चुनाव जित्ने अनि चुनाव जित्नलाई जितेपछि जसरी पनि मन्त्री हुनपर्ने जो ढङ्गको एउटा मानसिकता र परिस्थिति बनेको छ त्यसको समाधान चाहिँ यता निर्वाचन चाहिँ पूर्ण समानुपातिक गर्ने अनि त्यसो भएपछि पार्टी प्रतिस्पर्धा गर्ने हुन्छ, पैसा भएकाले चुनाव लड्ने नभएकाले नलड्ने, त्यसै त अझ धनी धनाढ्य पुँजीपतिहरू ठुला ठुला ठेकदारहरू व्यवसायीहरू व्यापारीहरू जुन ढङ्गले अहिले राजनीतिमा प्रवेश गर्ने र पकड जमाउने अनि त्यसले चाहिँ सिङ्गो राज्य सञ्चालनमा समेत पनि एउटा ढङ्गको समस्या पैदा हुने बिचौलियाका रूपमा आदिका ढङ्गले समेत जुन ढङ्गको कुरा उठाएको छ त्यो विकृत राजनीतिलाई सङ्लो बनाउने सफा बनाउने र एउटा स्वच्छ जनमतबाट प्रतिनिधिहरू आउने र विधायकीय भूमिका पुरा गर्ने कानुन बनाउने कुरा पुरा गर्ने र यता कार्यकारी काम चाहिँ विज्ञ विशेषज्ञहरूले चाहिँ सहभागी भएको मन्त्रीहरू भएको मन्त्री परिषद बनाउने र कामकाजलाई अगाडि बढाउँदाखेरि यो यसले चाहिँ राजनीतिलाई सङ्ग्लो बनाउँछ, प्रत्यक्ष निर्वाचित कार्यकारीले राजनीतिलाई स्थायित्व दिन्छ, कमसेकम 5 वर्ष त एउटै सरकार रहन्छ जो आउँछ जनमतबाट, यहाँ फलानु को आउँछ कि आउन्न भन्ने कुरा जनमतले जसलाई स्वीकार्छ त्यही आउँछ। त्यसैले राजनीतिक स्थायित्व र अनि निर्वाचनमा देखेका विकृति विसङ्गतिलाई हल गर्ने कुरा र राजनीतिमा एउटा स्वच्छ ढङ्गले का छवि भएका मान्छेहरूको प्रतिनिधित्व र बाहुल्यता हुने कुरासित सम्बन्धित छ। यो
यहाँले अघि केन्द्रीय समितिको बैठक बस्ने कुरा पनि गर्नुभएको थियो, पुसमा केन्द्रीय समितिको बैठक बस्ने कुरा पनि बाहिर आएको छ, त्यो केन्द्रीय समितिको बैठकमा के कस्ता एजेण्डाहरूमाथि यहाँहरूले छलफल गर्दै हुनुहुन्छ या यहाँको पार्टीले छलफल गर्दैछ?
हाम्रो केन्द्रीय समितिभन्दा पहिला पर्सि 27 गते नै थाई समितिको बैठक बस्दैछ। त्यसरी केन्द्रीय समितिमा हामीले 2-3 कुरा महत्त्वपूर्ण ढङ्गले गर्छौँ। एउटा हामीलाई विचारको धाराको हिसाबले पनि विचार संश्लेषण गर्ने विशेष महाधिवेशन गर्ने भनेर हामीले गत 8 महाधिवेशनमा पनि तयारी गरेका थियौँ, एकै घोषणा गरेका थियौँ। त्यसैले हामी त्यतातिर सम्बन्धित भएर पनि एउटा छलफल गराउँछौँ। मुख्य गरेर चाहिँ अहिले सङ्गठन निर्माण सङ्गठन विस्तारलाई चाहिँ मुख्य एजेन्डा बनाएर हामी जान्छौँ र जनताका समस्या जनताका आवश्यकतालाई केन्द्रमा राखेर अनि हामी खबरदारी आवश्यक पर्दा यदि त्यो सुनवाई यताउता जनताका समस्या र आवश्यकताबारे भएन भने हामी सडकमा पनि जान्छौँ। त्यो सबै प्रकारका चौतर्फी तयारीका रूपमा चाहिँ हामी विचार राजनीति सङ्गठन सङ्घर्ष अनि सिङ्गो आफ्नै पार्टी रूपान्तरण को समग्र योजना लिएर अघि जाने ढङ्गले चाहिँ हामी केन्द्रीय समितिमा छलफल गरेर योजना बनाउँछौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै छिमेकी राष्ट्र चीनको भ्रमण सकेर हिजो स्वदेश फर्कनु भएको छ, अब भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कमा पनि सम्झौता भएको छ, यो विषयलाई माओवादी केन्द्रले कसरी हेरेको छ? हुन त तत्कालीन समयमा चिनिया राष्ट्रपति सी चिनफिङ आउँदाखेरि त्यति बेला माओवादी केन्द्र र तत्कालीन नेकपा एमाले मिलेर बनेको नेकपाको सरकार पनि रहेको थियो, त्यो बेला पनि विभिन्न किसिमका सम्झौताहरू भएका थिए, यो भ्रमणपछिको अवस्थालाई माओवादी केन्द्रले कसरी हेरेको छ?
प्रधानमन्त्री अब हिजो मात्रै फर्किनु भयो, अब त्यसो भएपछि धेरै उल्लेख चाहिँ भएको त लाग्दैन, त्यहाँ आएका 7-9 बुदा के छन् त्यो हेर्दा। तर दोस्रो कार्यकालको प्रधानमन्त्री बन्दा प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा नेपाली कार्यसितको गठबन्धनको सरकार थियो, प्रकाश शरण महत्व राष्ट्रमन्त्री हुँदा बीआरआईमा नेपालले एमओयुमा हस्ताक्षर गरेको हो। राष्ट्रपति सी आउँदा केही योजनाहरूबारे मतलब प्रस्ताव गरिएको तर अहिलेसम्म ती खासै मतलब कारवाही कार्यान्वयनमा नगएको। गत वर्ष प्रधानमन्त्रीका रूपमा प्रचण्ड जाँदा अझ थप मतलब त्यसमा समावेश गरिएको थियो योजनाहरू, तर अब अहिले यहाँ जाँदा जाँदै बिहारै लिन्न सही अनुदान भए लिन्छ, असाध्यै विवादले त्यहाँ बिचबाट प्रधानमन्त्री त्यहाँ पुग्नु भएको र त्यहाँ अहिले बाहिर आएका कुरा हुँदा एकदमै धेरै उल्लेख्य केही भएको जस्तो लाग्दिनँ। पुरानै चाहिँ निरन्तर छ। दुईवटा नयाँ भनेको झापामा स्टेडियम, डडेलधुरामा सिटी हल देखेँ मैले। अन्य पक्षको बारे चाहिँ हामीले हिजो हाम्रो पदाधिकारीको बैठक थियो, त्यो पनि हामीले त्यहाँ अध्ययन गराउँ र भनेर राखेका छौँ। कसै भ्याएन हामीले अध्ययन गर्न, कसैलाई हिजो आएर यहाँ उहाँहरूले एउटा उपनियोग प्रस्तुत गर्नुभएको छ एयरपोर्टमा आएर पत्रकार सम्मेलनको, हामी अध्ययन गर्छौँ। हामी यति चाहिँ भन्न सक्छौँ कि यसले ऊ सम्बन्धलाई अब राम्रै बनाएको बढाउने कुरो हाम्रो कुनै नराम्रो पनि होइन चिन्तित कहिल्यै, तर विकास निर्माण आर्थिक सहायता साझेदारीबाट आर्थिक विकास गर्ने कुरा आदिबारे चाहिँ कुनै उल्लेख्य काम चाहिँ भएन
त्यति चाहिँ मैले जनताले यसो हेर्दा मिडियामा आएका कुरा हेर्दा भन्न सक्छु, अरू बाँकी चाहिँ हामी समग्रको अध्ययन गरेर बोलाउला।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद, सुन्ने श्रोतालाई पनि धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले माओवादी केन्द्रको राजनीतिक कार्यदिशा र राजनीतिक गतिविधि लगायतका सन्दर्भमा केन्द्रित भएर माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भूषालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।